different.
آل محمد کی عظمت
اور اس گھرانے کے احترام، عظمت، ان سے الفت، نسبت، محبت، ان ساری چیزوں کی اصل وجہ خداوند عالم کی ذات ہے. یعنی ہمارے یہاں معیار خداوند عالم کی ذات ہے. چونکہ آل محمد نے اپنے کو اللہ کی راہ میں بنا کر دیا، چونکہ آل محمد اللہ کے لیے وسیلہ بنے، چونکہ آل محمد اللہ کے لیے ذریعہ ہے، چونکہ اہل بیت وہ ہیں جن سے اللہ کے مقابلے میں وہاں تک پہنچنے کا کسی مخلوق کے لیے تصور نہیں ہے. جہاں تک اہل بیت نے اپنے کو پہنچایا ہے، جس حد تک اللہ کی معرفت حاصل کی ہے، جتنا اللہ سے قریب ہوئے ہیں، جتنا اللہ سے نزدیک ہوئے ہیں، اتنی قربت کائنات میں کسی بھی مخلوق کے لیے قابل تصور نہیں ہے. لہذا آل محمد کے احترام، ان سے محبت، ان سے الفت کا ایک پہلو یہ بھی ہے کہ چونکہ ان کا رابطہ اللہ سے ہے. اور یہ بھی عرض کر دوں کہ مذہب اہل بیت میں، شیعت میں، آل محمد کے دین میں اصل ذات خداوند عالم کی ذات ہے. وہ انسان، وہ ذات، وہ چیز قابل احترام ہے، ماننے کے لائق ہے، جس کا رابطہ اللہ سے ہو. اور پھر احترام، عزت میں جتنی ادھر سے قربت ہوگی اتنا ہی زیادہ احترام ہوگا، اتنی ہی زیادہ اس سے نسبت ہوگی، اتنی ہی زیادہ اس کی عزت ہوگی. اور جو جتنا اللہ سے دور ہوگا اتنا ہی اس سے بغض ہوگا، اتنی ہی اس سے نفرت ہوگی، اتنی ہی اس سے دوری ہوگی. اور یہاں یہ بھی ایک جملہ عرض کر دوں کہ ہمارے مذہب اور دین میں کسی شخصیت کو معیار نہیں قرار دیا گیا ہے، کسی شخص کو معیار نہیں بنایا گیا ہے. ایسا نہیں ہے کہ فلاں ہے لہذا قابل محبت ہے اور فلاں ہے لہذا قابل نفرت ہے. نہیں، محبت اور نفرت کا معیار بھی خداوند عالم کی ذات ہے. جو جتنا اللہ سے نزدیک ہے وہ اتنا محبت کے لائق ہے، اور جو جتنا اللہ سے دور ہے وہ اتنا ہی نفرت کے لائق ہے. اگر ہمارے ہاں کچھ افراد سے محبت ہے، کچھ شخصیتوں سے محبت ہے، تو اس کی اصل وجہ خداوند عالم کی ذات ہے. چونکہ ان کا رابطہ اللہ سے ہے، چونکہ اللہ سے اتنا نزدیک ہے، لہذا یہ قابل محبت ہے. اور اگر کنہیں افراد سے نفرت ہے، کنہیں افراد سے بیر ہے، کنہیں افراد سے بغض ہے، تو ان سے نفرت و بغض کا معیار بھی خداوند عالم کی ذات ہے. چونکہ وہ افراد اللہ سے اتنا دور ہے، لہذا قابل نفرت ہے. تو اصل محبت و نفرت کا معیار اللہ کی ذات ہے. یا یہاں یہ بھی عرض کر دوں کہ در حقیقت نسبت ہے خداوند عالم کی طرف، نسبت ہی احترام پیدا کرتی ہے، نسبت ہی کی بنیاد پر احترام ہوا کرتا ہے. اور یہاں یہ بھی بات پہنچنے کے بعد اپنے جوان بھائیوں کے لیے عرض کر دوں کہ در حقیقت ہمارے یہاں اگر کسی چیز کا احترام ہے تو صرف نسبت کا احترام ہے، ورنہ کسی شے کا احترام نہیں ہے، کسی ذات کا احترام نہیں ہے، کسی چیز کا احترام نہیں ہے. اگر کوئی چیز قابل احترام ہے تو نسبت کی بنیاد پر ہے، اگر کوئی شے قابل احترام ہے تو نسبت کی وجہ سے. ہمارے ہاں نہ تو کپڑے کا احترام ہے، نہ کاغذ کا احترام ہے، نہ لکڑی کا احترام ہے، کسی چیز کا احترام نہیں ہے. اگر احترام ہے تو تنہا نسبت کا ہے. وہی کپڑا دکان پہ ہو تو قابل احترام نہیں ہوتا ہے، لیکن اگر یہی کپڑا منسوب ہو جائے اب عبداللہ حسین کی طرف تو وہ قابل احترام ہو جاتا ہے. کاغذ کوئی بھی ہو قابل احترام نہیں ہوتا ہے، لیکن یہی کاغذ کسی زمین میں لگ جائے تو قابل احترام ہو جاتا ہے. کوئی لکڑی قابل احترام نہیں ہوتی ہے، لیکن یہی لکڑی اگر نسبت پیدا کر لے تو وہاں احترام پیدا ہو جاتا ہے. یعنی اگر ہمارے یہاں کسی چیز کا احترام ہے تو نسبت کی بنیاد پر. آج اگر دنیا اعتراض کرتی ہے تو یہ بھی ایک حقیقت عرض کر دوں کہ آزاداری کی مخالفت کوئی ایسا انسان نہیں کرتا ہے جس کی نگاہوں میں اللہ کی عظمت ہو. عزائے امام حسین کی مخالفت ہرگز کوئی ایسا انسان نہیں کرتا ہے جس کو نبی کریم سے الفت ہو. عزاداری امام حسین کی مخالفت وہی کرتا ہے جس کا رشتہ یزید سے ملتا ہے. ظاہر سی بات ہے کہ اصل معاملہ یہ ہوتا ہے، کبھی بھی اولاد اس بات کو برداشت نہیں کر سکتی ہے کہ اس کے قاتل باپ کا چہرہ نگاہوں کے سامنے آئے. یہی وجہ ہے کہ آج آپ پورے ہندوستان میں، پوری دنیا میں دیکھ لیجئے کہ ہر مسلمان عزائے حسین برپا کرتا ہوا نظر آتا ہے، ہر مسلمان عزاداری کرتا ہوا نظر آتا ہے، ہر فرقے سے نسبت رکھنے والا، ہر فرقے سے تعلق رکھنے والا یا حسین کرتا ہوا نظر آتا ہے. نہ یہاں سننے کی قید ہے، نہ شیعہ کی قید ہے، نہ مسلمان کی قید ہے، نہ ہندو کی قید ہے. جو بھی انسان ہے جس کے اندر انسانیت
جاتی ہے وہ امام حسین لیتا ہے، جس کے اندر انسانیت پائی جاتی ہے وہ عزاداری امام حسین کرتا ہے، جس کے اندر انسانیت پائی جاتی ہے وہ آج ذکر کربلا کرتا ہے۔ مخالفت وہی پائی جاتی ہے کہ جہاں وہ رشتے ملتے ہیں جنہوں نے کربلا کے اس واقعے کو رونما کیا ہے۔ صلوات قوم محمد علی محمد۔ نسبت کی بات ہے، نسبت ہی احترام لائے گی، اور آج جتنی چیزوں کا ہم لوگ احترام کرتے ہیں نسبت کی وجہ سے، علم کا احترام ہے، تعزیہ کا احترام ہے، ذوالجنا کا احترام ہے، حتی جانور کا احترام ہے، تو نسبت کی بنیاد پر ہے۔ اور یہ بھی اس کر دوں کہ در حقیقت کسی بھی چیز میں اگر اثر پیدا ہوتا ہے، دو چیزیں ہر شہر میں پائی جاتی ہیں۔ میں آپ کے سامنے بیٹھا ہوا ہوں، ایک جسم ہے، لیکن کیا جسم کے اثرات ہوتے ہیں؟ مثلا ہاتھ ہل رہا ہے، زبان چل رہی ہے، آنکھیں دیکھ رہی ہیں، یہ کب تک جسم کے اثرات ظاہر ہوتے ہیں؟ جسم آپ کے سامنے ہے، اس جسم کا اثر کب تک ہوگا؟ جب تک یہ جسم کے اندر روح پائی جاتی ہو۔ اب یہ جسم سے روح نکل جائے تو جسم تو ہوگا لیکن اس کا اثر باقی نہیں رہے گا، جسم تو باقی ہے لیکن اپنا اثر نہیں دکھائے گا۔ وہ اثر روح میں ہوتا ہے، اور اگر اثر پایا جا رہا ہے اس کا مطلب روح ہے، اور اگر اثر نہ پایا جا رہا ہو تو سر جسم ہے روح نہیں ہے۔ یہ ساری چیزیں جو آج ہمارے لیے قابل احترام ہیں، میں نے کہا نسبت، نسبت ہی نہیں بلکہ در حقیقت یہی روح ہے۔ اور پھر یہ جسم اثرات سے رکھتے ہیں، کوئی اور کپڑا آپ کو شفا نہیں دے گا، کوئی اور علم آپ کو، کوئی اور لکڑی آپ کو شفا نہیں دے گی، لیکن وہ کپڑا جو حسین ابن علی سے منسوب ہو جاتا ہے، وہ تعزیہ جو امام حسین سے منسوب ہو جاتا ہے، وہ زری لکڑی کی جو امام حسین سے منسوب ہو جاتی ہے، اس کے اندر اثرات پیدا ہو جاتے ہیں۔ ایک دو نہیں، لاکھوں کروڑوں واقعات ایسے ہیں کہ جہاں پر ان جگہوں پر آ کر لوگوں کی حاجتیں پوری ہوتی ہیں، ان جگہوں پر آ کر لوگوں کی تمنائیں پوری ہوتی ہیں، ان جگہوں پر آ کر لوگ اپنی منتیں مانتے ہیں ان کی پوری ہوتی ہیں۔ یعنی در حقیقت ان کے اندر جو روح ہے وہ اثر پیدا کرتی ہے، وہی روح اس کے اثرات پر رکھتی ہے۔ اور اگر یہ روح نہ ہو، جسے میں نے کہا نسبت، تو اثر ختم ہو جاتا ہے۔ اگر یہ روح نہ ہو تو اس کے اندر کوئی اثر نہ پایا جائے، یعنی اگر اس کے اندر نسبت نہ ہو تو اثر نہیں ہوتا ہے۔ یعنی ایک سوال یقیناً ذہن میں پیدا ہوتا ہے کہ جسم کا اثر نہیں ہوتا ہے، روح کا اثر ہوتا ہے، اور اگر یہ پتہ لگانا ہو کہ فلاں جسم کا اثر ہے یا نہیں ہے، تو خود اثرات دلیل کرتے ہیں کہ روح پائی جا رہی ہے، لیکن اگر اثرات نہ پائے جا رہے ہوں تو یہ دلیل ہوتی ہے کہ شاید روح نہیں ہے۔ ان ذریعہ تعزیہ، عالم، ذوالجنا، ان سب کے اثرات دلیل ہے کہ نسبت، اور اگر نسبت ختم ہو جائے تو پھر اثر نہیں باقی رہے گا۔ اور یہاں روح کے جملہ اور عرض کروں کہ حقیقت روح ہی اثر ڈالتی ہے۔ قرآن کریم کی آیت ہے کہ ان الصلاۃ تنہا عن الفحشاء والمنکر، کہ نماز برائیوں سے روکتی ہے، نماز برائیوں سے اور گناہوں سے دوری کا سبب ہوتی ہے، نماز برائیوں اور گناہوں سے محفوظ رکھتی ہے۔ الحمدللہ سب محفوظ ہے، لیکن بعض جگہوں پر آپ نے دیکھا ہوگا کہ آدمی نماز بھی پڑھ رہا ہے گناہ بھی کر رہا ہے، آدمی نماز بھی پڑھ رہا ہے برائیوں مبتلا ہے، آدمی نماز بھی پڑھ رہا ہے غلطیاں بھی کر رہا ہے۔ ایک طرف قرآن یہ کہہ رہا ہے کہ نماز برائیوں سے روکتی ہے، ہم یہ دیکھ رہے ہیں کہ ہم نماز بھی پڑھ رہے ہیں برائیوں میں پڑ بھی جاتے ہیں، ہم یہ دیکھ رہے ہیں کہ نماز بھی پڑھ رہے ہیں اور کبھی کبھی ہم سے غلطیاں اور گناہ بھی ہو جاتے ہیں۔ قرآن نے جب کہا ہے کہ نماز برائیوں سے روکتی ہے تو یقیناً قرآن کی بات صحیح ہے۔ پھر یہ کیا ماجرا ہے کہ نماز ہے لیکن گناہ پائے جا رہے ہیں، نماز ہے لیکن برائیاں پائے جا رہے ہیں؟ ماننا پڑے گا کہ نماز کا ایک اثر ہے برائیوں سے روکنا۔ میں نے کہا کہ اثر کب ہوتا ہے؟ جب اس کے اندر روح پائی جاتی ہو۔ اس کا مطلب ہے کہ تنہا جسم میں نماز اثر نہیں رکھے گی، تنہا شکل نماز اثر نہیں رکھے گی، تنہا رکوع سجدہ کر لینا اثر نہیں رکھے گا۔ اگر نماز کا ایک اثر یہ ہے کہ برائیوں سے روکتی ہے، تو وہی نماز برائیوں سے روکے گی جس کے اندر روح نماز پائی جاتی ہو۔ اگر روح نماز نہ ہو تو شکل نماز تو ہوگی لیکن یہ برائیوں سے نہ روک رہی ہوگی۔ صلوات پڑھنے محمد والے محمد۔ جسم کسی اثر کو نہیں رکھتا ہے جب تک روح نہ ہو، اور پھر اگر پتہ لگانا ہو کہ ہماری نماز روح رکھ رہی ہے نہیں رکھ رہی ہے، ہم اپنے اعمال سے دیکھیں۔ اگر نماز پڑھنے کے بعد ہم برائیوں گناہوں سے بچ جائیں، اس کا مطلب ہے کہ ہماری نماز साथ साथ गुनाह भी कर रहे हो। मैं इसलिए यहां तक लाया हूं कि अगर नमाज अपना असर रखती है, क्यों? इसलिए कि उसकी इसको इबादत कहा जाता है और हर इबादत का असर होता है। जो भी इबादत हो असर रखेगी। मैंने दरमियान में जुमला कहा था कि दरहकीकत ये हमारी आजादारी में रस्म नहीं इबादत है, ये अज़ाए हुसैन भी इबादत है, ये जिक्र अब्दुल्ला भी इबादत है, ये फर्श अदा पर बैठना भी इबादत है, ये माता और सीना सदी भी इबादत है। अगर इबादत का असर होता है तो फिर अज़ादारी का भी असर होना चाहिए। अगर हर इबादत का असर है तो इस अज़ाए हुसैन का भी असर होना चाहिए। अगर हर इबादत का असर है तो मजालिस अदा का भी असर होना चाहिए। अगर असर है तो असर जाहिर भी होना चाहिए। तनहा जबान से कह देने से असर नहीं होता है। मैंने कहा कि असर उस वक्त होता है जब रूह पाई जाए। तनहा जिसमें नमाज असर नहीं रखेगा जब तक रूह है नमाज न हो। इसी तरह अज़ादारी भी असर नहीं रखेगी जब तक रूह है अज़ादारी न हो। जब अज़ादारी के साथ रूह है अज़ादारी आएगी तब यही अज़ादारी हमें बुराइयों से महफूज रखेगी। सलावात पढ़ो मोहम्मद वाले मोहम्मद। असर उस वक्त होगा जब रूह पाई जाए। इस आजादारी इमाम हुसैन का असर उस वक्त होगा जब उसकी रूह हो। और कम अज कम इतना कहने का हक है कि अगर रूह है नमाज खुदा की मंजूर है, रूह है नमाज खुदा की खुशनुदी है, रूह है नमाज खुदा के लिए हमारा अंजाम देना है, तो फिर आजादारी इमाम हुसैन का मतलब अगर हम ये कहें कि इसकी रूह में जरूरी है तो रूह है आजादारी अल्लाह की खुशनुदी होगी, रूह है आजादारी हुसैन की मर्जी होगी, रूह है आजादारी इमाम हुसैन के लिए हमारा अंजाम देना होगा, रूह है आजादारी हमारा ये काम सैयद कौनैन के लिए हो। अब जाहिर से बात है कि अगर हमारी आजादारी हुसैन के लिए हो, अगर हमारी आजादारी सैयदा के लिए हो, अगर ये हमारी आजादारी अल्लाह के लिए हो तो फिर हर वही काम होगा जो सैयदा को पसंद होगा। फिर हम वही काम करेंगे जो हुसैन को पसंद होगा। फिर हम वही काम करेंगे जो अली को पसंद होगा। क्योंकि जाहिर सवाल है हुसैन के लिए हम कर रहे हैं तो वो काम करेंगे जो हुसैन को पसंद हो। यानी जब तक हमको अपने कामों में यकीन न हो जाए कि हुसैन को पसंद है या नहीं पसंद, उस वक्त तक हम अमल अंजाम नहीं देंगे। हमें ये नहीं देखना होगा कि हमें क्या अच्छा लगता है, बल्कि ये देखना होगा कि सैयदा को क्या अच्छा लगता है। हमको ये नहीं देखना होगा कि हमारी मर्जी क्या है, बल्कि ये देखना होगा कि हुसैन की मर्जी क्या है। हमें ये नहीं देखना होगा कि हमें क्या पसंद है, बल्कि ये देखना होगा कि हमारे आका हुसैन को क्या पसंद है। रूह है आजादारी शहजादी कौनैन की रजा हो, रूह है आजादारी उनकी खुशी हो, तो इसका मतलब है कि हमें इन सारे कामों में उनकी खुशी का ख्याल करना है। और यहां पर पहुंच के जुमला को जब रूह है आजादारी उनकी खुशी है तो फिर ये अजाए इमाम हुसैन सर्रा बराबर हमारे दरमियान इख्तलाफ का सबब नहीं बनेगा बल्कि इत्तेहाद इत्तेफाक का सबब बनेगा। अगर ये रूह आजादारी जनाब सैयदा की मर्जी और खुशी हो तो आजादारी का हर अमल हुसैनियों के दरमियान आपस में गुर्बत का सबब बनेगा, दूरी का सबब नहीं बनेगा। अगर कहीं पर अजाए इमाम हुसैन के नाम पर, मजलिस के नाम पर, जुलूस के नाम पर, अलम के नाम पर हमारे दरमियान इख्तलाफ हो रहा हो, हमारे दरमियान दुनिया पैदा हो रही हो, इसका मतलब है कि हमने रूह हजा को नहीं पहचाना है। हम अपनी मर्जी के लिए काम कर रहे हैं, सैयदा की मर्जी के लिए काम नहीं कर रहे। अगर सैयदा की मर्जी सामने होगी तो कभी भी हुसैन का चाहने वाला दूसरे हुसैनी से अपने को दूर नहीं समझेगा बल्कि करीब और नजदीक समझेगा। सलावात पढ़ो मोहम्मद वाले मोहम्मद। इसलिए कि आजादारी का मतलब नहीं है कि हुसैनियों के दरमियान इत्तेहाद हो जाए। आजादारी का मतलब ये है कि हुसैनी एक हो जाए। आजादारी का मतलब ये है कि अली के चाहने वालों के दरमियान इत्तेहाद इत्तेफाक हो जाए। आजादारी का मतलब ये है कि अगर दुश्मन अहले बैत ये चाहता है कि अली के चाहने वाले एक न रहने पाए तो आजादारी का मतलब ये है कि दुश्मन अहले बैत अपनी तमन्ना को पूरा न कर पाए। इमाम हुसैन का मकसद ये है कि हमारे दरमियान दूरियां खत्म हो जाए। और जो मैंने नस्बत की बात की है जो लाओ सबू क्या अगर हमारे नस्बत का एहतराम है और हर मोमिन नस्बत का एहतराम करता है, कोई भी मोमिन किसी मंसूब चीज की बेहतरामी को बर्दाश्त नहीं करता है। लकड़ी और कागज और कलम और जितनी चीजें ये सारी है, हत्ता जुल जना जो जानवर है, हम क्यों एहतराम करते हैं नस्बत की वजह से? और हत्या सोचने की चीज है कि अगर इन चीजों पर जिनका हम एहतराम करते हैं चूमते हैं, पहली चीज है कि इस एहतराम और भरोसा देने और चूमने और इज्जत करने में छोटे बड़े का कोई फर्क नहीं होता है। ऐसा नहीं कि छोटा आलम है तो ज्यादा हम एहतराम करते हैं, बड़ा आलम है ज्यादा एहतराम करते हैं, ऐसा नहीं है। चूंकि छोटे आलम में भी रिश्वत है लिहाजा उसका भी एहतराम है, बड़े आलम में भी रिश्वत है उसका भी एहतराम है। ऐसा नहीं कि हम ज्यादा एहतराम कर चूंकि बड़ा आलम रखा हुआ है या छोटा आलम रखा, नहीं, निस्बत का एहतराम है। जब निस्बत का एहतराम है, जहां भी निस्बत होगी उसका एहतराम करेंगे। अलबत्ता एक जगह फर्क पाया जाता है, जहां निस्बतें ज्यादा होती हैं वहां एहतराम ज्यादा होता है। एक अलम आप यहां बाजार से खरीद के लाइए, उसे अलम का बना लीजिए, आप उसका एहतराम करते हैं। लेकिन एक अलम आप सरकार वापसी लाए हुसैन के रोजे से जाइए, भाई कपड़ा ये भी है कपड़ा वो भी, लेकिन उसका एहतराम ज्यादा करते। क्यों? इसलिए कि वहां निस्बत ज्यादा पाई जाती है। जहां निस्बतों में जाती होती है वहां एहतराम में जाती होती है, वरना छोटे बड़े से ना एहतराम में कमी आती है ना जाती होती है। और एक और जुमला, जहां एहतराम की बात है, इज्जत की बात है, और कोई भी बेइज्जती बर्दाश्त नहीं करता, तौहीन बर्दाश्त नहीं करता है। मसलन अगर किसी आलम पर मिसाल के तौर पर कोई धब्बा लग जाए तो क्या उसके भी एहतरामी आप करेंगे, उसकी तौहीन करेंगे या उसकी तौहीन में एहतरामी को बर्दाश्त करेंगे? क्या कोई लकड़ी है गली में लगी हुई, लकड़ी टूट जाए तो क्या टूटने से आप उसकी बेहतरामी करते हैं, उसकी तौहीन करते हैं? नहीं, टूटने या धप्पा लगने से एहतराम में कोई कमी नहीं आती, इसलिए जब तक निस्बत पाई जाती है एहतराम किया जाता है। मेरे अजीजों, मेरे जवानों, इस बात को बताइए कि अगर एक लकड़ी से निस्बत हो जाए, एक कागज में निस्बत पैदा हो जाए, हत्ता लकड़ियों कागज ही नहीं, कपड़ा ही नहीं, बल्कि एक जानवर भी मंसूब हो जाए तो हम उसका एहतराम करते हैं। यदि अगर लकड़ी में एहतराम हो गया तो हम एहतराम करते हैं, निस्बत हो गई। अगर कागज में निस्बत हो गई तो एहतराम करते हैं, कपड़े में निस्बत हो गई तो एहतराम करते हैं, जानवर में निस्बत हो गई तो एहतराम करते हैं। ये सारी चीजों के निस्बत से काबिल एहतराम हो जाती है। लेकिन अगर किसी इंसान की तरफ निस्बत पैदा हो जाए, भाई अगर लकड़ी इमाम हुसैन से मंसूब हो गई तो हम एहतराम कर रहे हैं। एक इंसान में इमाम हुसैन से मंसूब हो गया क्या काबिल एहतराम नहीं होगा? अगर एक कागज इमाम अली से मंसूब हो जाए तो काबिल एहतराम हो जाता है। एक इंसान अगर इमाम अली से मंसूब हो जाए तो काबिल एहतराम नहीं होगा। एक जानवर अगर अहले बैत से मंसूब हो जाए तो वो तो हमारे लिए काबिल एहतराम होता है। एक मर्द मोमिन अगर आले मोहम्मद से मंसूब हो जाए तो क्या काबिल एहतराम नहीं है? नहीं, मोमिन का एहतराम उसकी जात की बुनियाद पर नहीं होता है, मोमिन की बुनियाद उसकी शख्सियत की बुनियाद पर नहीं होता है, मोमिन का एहतराम उसके जिस्म की बुनियाद पर नहीं होता है, मोमिन का एहतराम निस्बत की बुनियाद पर होता है। अगर निस्बत की वजह से लकड़ी, कपड़ा, कागज और जानवर काबिल एहतराम हो जाता है तो उसी निस्बत की वजह से एक मर्द मोमिन भी काबिल एहतराम हो जाता है। सलावत पढ़ते हैं मोहम्मद वाले मोहम्मद। लेकिन एक जानदार के लिए एहतराम के कायल नहीं है, उसकी हम एहतरामी को जायज नहीं समझते, जो हक है ना समझना चाहिए। लेकिन क्या एक मर्द मोमिन की एहतरामी हमारे लिए जायज हो जाएगी? उसकी तौहीन हमारे लिए जायज हो जाएगी? हत्ता मैंने कहा कि अगर उसके ऊपर धब्बा लग जाए, टूट जाए, तब भी उसके एहतराम में कमी नहीं आती है। बजाहिर हो सकता है कि कमी पाई जाए, तो कमी की बुनियाद पर एहतराम में कमी नहीं आएगी। जब तक उसके अंदर नस्बत पाई जाती है, तनहा अपनी जबान से विलायत के नाम ले लेना काफी नहीं है, तनहा अपनी जबान से मोहब्बत अहलेबैत का दम भर देना काफी नहीं है। एहतराम तो उस वक्त है कि हम हर उस मोमिन का एहतराम करता हो जिसके दिल में मोहब्बत अली पाई जाती हो। असल विलायत तो उस वक्त है कि हमारे दिल में हर उस इंसान की मोहब्बत आ जाए जिसके दिल में विलायत आले मोहम्मद पाई जाती है। असल मोहब्बत का मेयार तो उस वक्त है कि हम उस इंसान की मोहब्बत के कायल हो जाए जो हुसैन इब्ने अली से मंसूब हो गया है। नहीं, अगर एहतराम है तो भाई यहां भी होना चाहिए, अगर एहतराम हो तो हम यहां भी एहतराम के कायल हों। कैसे मुमकिन हो जाता है कि यहां हम एहतराम के कायल नहीं रहते? कैसे मुमकिन हो जाता है कि हम एक मोमिन की एहतराम नहीं कर देते? मैंने कहा कि हत्ता एहतराम में छोटे बड़े का भी फर्क नहीं, जहां भी निस्बत होगी वहां एहतराम होगा। अलबत्ता यह हक है कि अगर निस्बतें बढ़ती है तो एहतराम बढ़ता है। अगर आले मोहम्मद से तनहा मोहम्मद की निस्बत हो तो एक निस्बत है, लेकिन अगर कहीं इल्म अहले बैत की भी निस्बत हो, कहीं लिबास अहले बैत भी मंसूब हो रहा हो तो वहां एहतराम बढ़ेगा। एक मर्द मोमिन का एहतराम आले मोहम्मद से निस्बत की वजह से और کے قائل ہیں. طرح لکڑی کا آپس کا احترام نہ کرے بلکہ اپنا مزاج بنائے کہ ہر مرد مومن کا احترام ہمارے دل میں آ جائے, ہر مرد مومن کے احترام کو ہم سیکھ لیں. اور میں نے جملہ کہا کہ حق ہے, آج انصاف سے بتائیے شہزادی کی تمنا کیا ہے, انصاف سے بتائیے امام علی کی تمنا کیا ہے, انصاف سے بتائیے امام زمانہ کی تمنا کیا ہے. ان افراد کی تمنا یہ ہے کہ جو ہمارا نام لے وہ مل کر رہے ہیں. آپ کے سامنے امام علی کی وصیت ہو, آخری وقت کی وصیت جو امام علی نے فرمائی, کیا جملہ تھے, یہی تو فرمایا تھا کہ تمہارے درمیان اختلاف نہ ہونے پائے, یہی تو فرمایا تھا تمہارے درمیان دنیا نہ پیدا ہونے پائے, یہی تو فرمایا تھا تم سب مل کے رہنا. یہ کس سے کہا تھا, یا غیروں سے کہا تھا, یہ کس سے کہا تھا؟ یہی تو جملہ تھا من بنا بہو کتابی جس تک میرا یہ وصیت نامہ پہنچے. صرف اپنے دور کے لیے وصیت نہیں کی تھی بلکہ امام علی نے ہر زمانے کے لیے وصیت کی. کم از کم ہماری نگاہوں میں امام علی کی وصیت کا تو احترام ہو. آج ہم اگر زندگی میں اپنے باپ کا احترام نہ کریں تو کم از کم اس کی وصیت کا احترام کرتے ہیں. اپنے عزیزوں کی وصیت کا تو خیال ہوتا ہے, کیا امام کی وصیت کا احترام سے ضرورت نہیں ہے؟ کیا امام کے وصیت نامے کا خیال کرنا ضروری نہیں ہے؟ امام یہ فرما رہے کہ میں تمہیں وصیت کر کے جا رہا ہوں, دیکھو احترام پیدا نہ ہونے پر میں تمہیں وصیت کر کے جا رہا ہوں کہ اگر کسی طرح کی دوری پیدا ہو جائے تو اس دوری کو ختم کر کے آپس میں اتحاد قائم کر دینا. کہ امام نے وصیت کی ہے, جب امام نے وصیت کی ہے تو امام کی تمنا ہے, اور جب امام کی تمنا ہے تو جو دشمن امام ہے اس کی تمنا کیا ہوگی, جو دشمن اہل بیت ہے اس کی تمنا کیا ہوگی؟ اگر آل محمد کی تمنا یہ ہے کہ اختلاف نہ ہونے پائے اتحاد رہے تو دشمن اہل بیت کی تمنا یہ ہوگی کہ آپس میں اختلاف رہے اتحاد نہ ہونے پائے. اب یہ تو ہم کو اور آپ کو فیصلہ کرنا ہے کہ کس کی تمنا کو پورا کرنا ہے. یہ تو ہمارے اور آپ کے اوپر ہے کہ آل محمد کی تمنا کو پورا کریں گے یا دشمن آل محمد کی تمنا کو پورا کریں. نہیں, اگر علی کے چاہنے والے ہیں تو ہمیں علی کی تمنا کو پورا کرنا ہے. اور میرے عزیزوں, میرے دوستوں, اگر ہم نے کوئی بھی ایسا کام کیا ہے, شاید چھوٹا ہو بڑی بات ہو, اگر ہم نے کوئی بھی ایسا عمل انجام دیا ہے, کوئی بھی ایسا فعل انجام دیا ہے, کوئی بھی ایسی بات کہی ہے جس کی وجہ سے علی کے چاہنے والوں کے درمیان اختلاف پیدا ہو جائے, تو تنہا ہم نے اختلاف نہیں ڈالا ہے بلکہ علی اپنے ابھی طالب سے خیانت کی ہے. در حقیقت مومنین کے درمیان اختلاف ڈالنا دین علی سے خیانت ہے. ہم جو کوشش کریں کہ اگر دشمنوں کو تمنا اختلاف ہو تو ہماری تمنا یہ ہو کہ آپس میں اتحاد ہو. اور عزیزوں, جہاں نسبت کے احترام کی بات آئی, یہ تو آل محمد نے طریقہ بتایا ہے. حتیٰ نسبت میں جہاں شخصیت کی بات نہیں ہے, اس حد تک آل محمد نے تاکید کی کہ نسبت کے سلسلے میں چھوٹا بڑا بھی نہیں, نسبت کے سلسلے میں امیر و غریب بھی نہیں, نسبت کے سلسلے میں عالم و جاہل بھی نہیں. آل محمد سے نسبت پہ آ رہا ہے, جس کی جتنی نسبت ہوگی اتنا زیادہ قابل احترام ہوگا. اور پھر یہ پر پہنچ کر بچوں کے لیے دوسرا درس کر دو ایک واقعہ کہ آل محمد کیا نسبت کا احترام ہے. آل محمد ہرگز یہ نہیں دیکھتے ہیں کہ دنیا میں کتنا ہے. ایک عالم دین کا واقعہ ہے, مسلمان علی محمد آل محمد دین کا نجف میں. وہ عالم دین روزانہ اپنے گھر سے جہاں پر درس دیتے ہیں, درس گاہ ہے یا میرے مومن کی بات ہے, روزانہ جاتے تو وہ دیکھتے تھے کہ راستے میں مزدور کو گزرتا ہوا دکھائی دیتا تھا. تب وہ شروع شروع میں اس نے سلام کیا, ظاہر سے بات ہے کہ اسلامی طریقہ اور مومن کی پہچان, مسلمان کی پہچان یہ ہوتی ہے کہ جب کسی مومن کو دیکھتا ہے تو سلام کرتا ہے. حقیقت ایک اسلامی پہچان ہے, ایک ایمانی پہچان ہے. میں نے اس نے کہا تھا کہ امام حسین نے فرمایا کہ من بدا بالسلام قبل السلام فلا تجیدوہ, جب تک کوئی تم سے سلام سے ابتدا نہ کرے تو اس کا جواب نہ دو. یہ گویا امام نے فرمایا, گویا سلام انسانیت کی پہچان ہے, اسلام کی پہچان ہے. سلام کا مطلب ہی ہوتا ہے کہ ہم پہلے ہی اعلان کرتے ہیں کہ ہم مسلمان ہیں, تمہاری سلام کی چاہتے ہیں. تو سلام کیا اس نے, ظاہر سی بات ہے کہ ایک دن دو دن ہم مستقل یہی طریقہ تھا کہ سلام کرتا رہا اور عالم دین رائز بات نے جواب دیا, گزر گئے. اسی سلام میں آپس میں دوستی ہو گئی. اب ظاہر بات روز وہ ملتا ہے, سلام کرتا ہے, جواب دیتے ہیں, حال احوال, دوستی ہو گئی. ایک دن جب عالم دین اپنے گھر پہنچے तो देखा एक पर्चा रखा हुआ था, बताया कि कोई दे दिया है, उस पर्चे में लिखा था मैं भाई पुनः गरीब हूं, 400 रोज मिलता है, मजदूर हूं और पुनः जगह पर आप आ जाइए। कि मैं इसलिए भी हंस रहा हूं, कभी कभी सहन में ख्याल पैदा होता है हम पांच लोगों का एहतराम उसके जाहिर को देख के करते हैं, सामने क्या है। लेकिन आले मोहम्मद क्या, ये नहीं है कि सामने क्या है, उसके अंदर क्या है, ये आले मोहम्मद देखते हैं। इन्ना अकरमकुम इंदल्लाह अत्काकुम, हमारे यहां दूसरी चीजें मेयार होंगी लेकिन अल्लाह के यहां कितना अल्लाह का ख्याल है वो मेयार है। जब उन्होंने पर्चा लेकर एड्रेस लिखा होता है कब्रिस्तान का, वाले मुदीन पर्चा लेकर पहुंचे तो कब्रिस्तान में देखा कि कोने में एक साहिबान डाले हुए, उसके अंदर वो मरीज लेटा हुआ है। वहां तक पहुंचे देखा कि अकेला है, तन्हा है, उसने कहा बहुत अच्छा हुआ आप आ गए, क्योंकि इस दुनिया में मेरा कोई नहीं है, मेरा आखिरी वक्त है, मैंने चाहा कि कुछ वसीयतें आपसे कर दूं, इसलिए मैंने आपको रहमत दी है। उन्होंने कहा खैर तो है, इसने कहा कि चूंकि मैं इस दुनिया से जा रहा हूं, मेरा आखिरी वक्त है। पाली में दिन तो उन्होंने समझाया कि नहीं चलो हम डॉक्टर को दिखा दें तुम ठीक हो जाओ। उसने कहा कि नहीं हमें जाना है, हमारा आखिरी वक्त आ गया है, बस कुछ वसीयतें भी सुन लीजिए। तो उन्होंने कहा कि नहीं घबराओ नहीं, चलो इलाज करो, डॉक्टर को दिखा लो, ठीक हो जाओगे। उसने कहा नहीं ये छोड़िए मुझे जाना है, आप बस वसीयतें सुनिए। जब इन्होंने देखा कि इतने यकीन से कह रहा है तो उन्होंने सवाल किया भाई तुम इतने यकीन से कैसे कह रहे हो कि तुम्हें इस दुनिया से जाना है। उसने टालना चाहा नहीं जाने दीजिए। जब इन्होंने इसरार किया, आलिम थे भाई, कैसे तुमको इतना यकीन है कि हम जा रहे हैं, हमारा वक्त आ गया, हम तो दुनिया से रुखसत हो रहे हैं। तो उसने जुमला कहा कि हमारे आका और मौला ने फरमाया है। पूछा कौन आका मौला? उसने कहा कि जमाने के इमाम। जैसे ही जुमला सुना एक ताज्जुब से, जाहिर सी बात है कि कैसे इमाम ने फरमाया, क्या तुम्हारे इमाम से मुलाकात होती है? उसने कहा कि चूंकि जा रहा हूं लिहाजा आपसे जाहिर कर रहा हूं, हां अल्लाह ने तौफीक हमें दी। अब तशवीश बढ़ी कैसे कैसे तुम्हारी इमाम से मुलाकात हो गई? उसने कहा कि हां मैं इमाम से मिलता रहता। अब जाहिर सी बात है इमाम से मिलते रहते हैं, क्या तुमने अमल का ध्यान दिया? आज हर इंसान चाहता है हमको अमल अंजाम दे। कैसे इमाम से मिलते थे? उससे फिर जो अपना दर्द दिल या अपना वाकया बयान, तो उसने कहा कि जब मैं जवान था, जवानी में मेरे दिल में ये जज्बा पैदा हुआ कि अपने जमाने के इमाम को देख सकूं। अगर दरमियान में किसी दिन वक्त प्रार्ज करूंगा, ये यकीन रखिए कि इमाम पर्दे बैठ में नहीं। आमतौर पर कभी कभी ये ख्याल आता है कि इमाम कहीं बैठे हुए, इमाम किसी कोशे में, हरगिज कोशे में नहीं है। अगर यहीं पर पर्दा डाल दिया जाए तो ये कैसे फैसला होगा कौन पर्दे में, कैसे मालूम होगा कौन पर्दे में, हम पर्दे में या पर्दे में? इमाम पर्दे में नहीं है, ये हमारी आंखों पर पर्दे पड़े हुए। वरना इसी दुनिया में बहुत ऐसे खुशकिस्मत अफराद हैं जो अपने जमाने के इमाम का दीदार करते हैं। मोहब्बत इमाम का एक मफहूम यह है कि अपने को इस लायक बना लेना कि वो रुकावटें खत्म हो जाएं जो हमारे और इमाम के दरमियान हैं। मोहब्बत का मतलब ही है उस हिजाब को खत्म कर लेना जो हमारी आंखों पर पड़ा हुआ। सवाल कर लिया कैसे तुम इमाम तक पहुंचे? उसने कहा कि नौजवानी में शौक था, जज्बा था, जितने जतन हो सके मैंने किया है इमाम से मुलाकात, जो कर सकता था मैंने मुलाकात के लिए इमाम से किया है। कहता एक दफा किस्मत नसीब हो गई कि मुझे इमाम की मुलाकात हुई, और जब इमाम से मुलाकात हुई तो मैंने एक सवाल किया इमाम से कि आका मुमकिन है कि ये शर्त दोबारा मुझे नसीब हो जाए? मुलाकात हुई है, सवाल कर लिया कि आका क्या मुमकिन है नौजवानी में, क्या मुमकिन है कि ये शर्त मुझे दोबारा नसीब हो जाए? इमाम ने कहा हां क्यों नहीं मुमकिन, मौला शर्त क्या है? का सिर्फ एक शर्त है। का आका वो शर्त क्या है? इमाम ने फरमाया सिर्फ गुनाह न करो। उसका जुमला है उस वक्त से आज तक मैंने अपनी शर्त पे अमल किया, इमाम ने अपनी शर्त पे अमल किया। एक सलवात पढ़े मोहम्मद वाले नाम, ये दर हकीकत अगर महरूम दुनिया है, अगर पास फसाए मुश्किलात हैं उधर से कमी नहीं है। ये कभी एहसास ना हो कि उधर से किसी कमी का संपूर्ण है, हर किस नहीं, कमी अपनी तरफ से है, कमी हमारी तरफ से, अता में कोई कमी नहीं है, उनकी तरफ से देने में कोई कमी नहीं है, उनकी तरफ से कर्म में कोई कमी नहीं है। और यहां तो मामला ये जुमला करूं, यहां मामला ये कि वो तो तैयार है कि कोई अपने को इस लायक बना के हमारी बारगाह में आए तो हम उसे अता कर दें, वो तो अता करने के लिए तैयार है। और ये भी एक हकीकत है कि आले मोहम्मद अपने चाहने वालों के ऊपर कर्म अता के लिए बहाने तलाश करते हैं कि हमारा चाहने वाला किसी तरीके से हमारे बारगाह में आ जाए, हम उसे अता कर दें। ये हमें कभी कभी तौफीक नहीं हो पाती कि अपने आला की बारगाह में आ जाए, ये हमें कभी कभी तौफीक नहीं हो पाती है कि हम अपने इमाम से मंसूर हो जाए, हम अपने इमाम से नस्बत पैदा कर दें, हम अपने इमाम से रुकावटों को दूर कर दें। और एक हकीकत है कि अगर कोई चीज हमारे और इमाम के दरमियान रुकावट बनती है तो सबसे पहले हमारे गुनाह हुआ करते हैं। आप खुद दुआएं दुआएं में जुमला पढ़ते हैं, परवरदिगार हमारे उस गुनाहों को माफ कर दे। कितने जुमला के मामली ने पढ़ना है, किसी और ने नहीं, मौला ने जुमला पढ़ना है। यही गुनाह है तो हमें महरूम करते हैं, यही गुनाह है जो हमें महफूज कर देते हैं, यही तो गुनाह है जो हमें ईमान पर नहीं पहुंचने देते हैं। इसका मतलब है कि ईमान ने फरमाया है कि अगर अपने अपने गुनाहों से बाहर को साफ कर लो फिर हमारी अता तुम्हारे सामने हाल होगी, फिर हमारा कर्म तुम्हारे सामने है, और फिर शायद ये मजाल से अल्लाह भी एक जरिया है अपने अपने गुनाहों से पार कर लेगा। ये बेहतरीन मौका हर साल में अल्लाह ने आले मोहम्मद के सदके में हमें अदा किया है कि हम अपने ऊपर पड़ी हुई गुनाहों के घर को छाड़कर इस लायक बनाने के ईमान से मिल सके। ये बादशाह भी तरह देखा हमें इस लायक बनाने का जरिया है, ये मजार शाह भी तरह देखा इस लायक बनाने का जरिया है कि हम अपने को गुनाहों से पाक कर ले ताकि ईमान का सामना कर सके। आज अगर तमन्ना है कि हम इमाम के साथ शरीक हो जाए, आज अगर तमन्ना है कि हम इमाम की ज्यारत कर ले, आज अगर हमें तमन्ना है कि इमाम के हम दीदार कर ले तो उधर से कमी नहीं है, कमी हमारी तरफ से है। और फिर जो बात आई अर्ज कर दूंगी, इमाम ने खुद फरमाया कि अगर तुम्हारे दिल में तमन्ना है तो सिर्फ जबान तक तमन्ना न रहे बल्कि वाकई दिल से तमन्ना हो, और जब दिल से तमन्ना होती है तो फिर बहुत से ऐसे खुशकिस्मत अपराध हैं। आज हम ये दुआ करेंगे, परवरदिगारा हर वक्त दुआ करते हैं, लेकिन ये दुआ होना जब आने वाले तेरे वादे पर यकीन है, लेकिन दुआ और तमन्ना ये है कि मैं ये चाहता हूं कि तेरे वादे को अपनी निगाहों से देख सकूं। असल दुआ ये बालने वाले यकीन है कि इमाम आएंगे, लेकिन असल दुआ है कि वो इमाम हमारी निगाहों के सामने है, हम उस इमाम को अपनी निगाहों से देख सके, हम इस लायक बन जाए कि इमाम के साथ शरीक हो जाए। यही वजह है कि फरमाया कि अगर कोई चाहने वाला बहुत ज्यादा तमन्ना करता है, बहुत ज्यादा दिल में तमन्ना रखता है, बहुत ज्यादा दिल में तड़प रखता है और किस्मत नहीं हो सकी उस दुनिया से रुख्सत हो गया, तो अल्लाह उसे इमाम के जुहूर के बाद दोबारा मौका देगा कि अपनी तमन्ना को पूरा कर ले। हम अगर तमन्ना रखें तो इस तरह की तमन्ना रखें कि अपनी निगाहों से देखें, अगर चले गए तो अल्लाह दोबारा वो मौका नसीब करे कि हम इमाम को सीधा दीदार कर सके, इमाम की ज्यारत कर सके। वरना ये भी एक हकीकत है, कल जो मैंने इशारा किया था, इमाम की मजलूमियत मामूली नहीं है। आपने किसी मजलूमियत को निगाहों से नहीं देखा है, लेकिन इमाम ने हर मजलूमियत को अपनी निगाहों से देखा है। आज इमाम की निगाहों के सामने हर मजलूमियत है। जब करबला के मसाइल बयान होते हैं तो हमने कोई देखा नहीं है, या तो सुनते हैं या पढ़ते हैं, सुन के और पढ़ के बर्दाश्त नहीं कर पाते हैं, लेकिन जमाने के इमाम के सामने आज हर मुसीबत निगाहों के सामने फिरती है। आप सोचिए जिसकी निगाहों के सामने हर मुसीबत हो, वो कैसे बेचैन होता होगा, वो कैसे तड़पता होगा, उसका दिल कैसे बेचैन होता होगा। और यही वजह है कि इमाम ने जुमला फरमाया है, आसान नहीं है, ये हमारी औलाद की तरह नहीं जो दिल में आया कह दिया। इमाम ने फरमाया था कि मैं इन आंसुओं से नहीं रोता हूं, बल्कि बदल तुम दमा, मैं तो करबला के मसाइल पर खून के आंसू बहाता हूं। हम और आप अगर जुमला करें तो शायद हो सकता है बोलो हो या ऐसे ही करेंगे, मैं ईमान कभी उन्हें नहीं फरमाते हैं। इमाम ने अगर फरमाया मैं खून के आंसू बहाता हूं तो यकीनन आज भी इमाम खून के आंसू रोता है। इंसाफ सोचिए जिसके निगाहों के सामने एक एक मंजर आता होगा, एक एक करबला की मुसीबत आती होगी, एक एक शहादत के बंदर निगाहों के सामने फिरता होगा, مسلمان کے لیے کیسی سب منزل ہوتی ہوگی. اور آخر کلام میں جملہ یہ بھی عرض کر دوں کہ جہاں ایمان کی مصیبت کی بات آئے، ایمان کی مظلومیت کی بات آئے، 1400 سال میں جتنے مسائل حق پر کے اوپر پڑے وہ سب امام کے لیے مصیبت ہے. 1-2 سال کی مصیبت نہیں ہے، اس امام کے سامنے 1400 سال کی مصیبتیں ہیں. ہم تو سوچ بھی نہیں سکتے، انسان کا دل پھٹ جائے اگر تصور کر دے. ایک ایک مصیبت امام علی پہ جتنی مصیبتیں پڑی آج امام کے سامنے، شہزادی کونین پہ جو مسائل پڑے سب امام کے سامنے، پہلو کا دروازہ گرایا گیا وہ امام کے سامنے، امام حسن کو غیر کیا گیا امام کے سامنے، کربلا کے سارے مسائل امام کے سامنے. سوچیے کہ ساری مصیبتیں جس کے سامنے ہوں وہ کس طرح سے تڑپتا ہوگا، وہ کس طرح سے بے چین ہوتا ہوگا. میں نے کہا اس سے بے جملہ عرض کرو عزیزو، خود کربلا کے میدان میں امام کا ایک جملہ جو میں نے اس نے اشارہ کیا تھا، چوتھے امام نے جو بیان فرمایا تھا، مصیبت کی منزل تھی، مسائل کی منزل تھی، لیکن امام نے کیا فرمایا تھا کہ کربلا کی ساری مصیبتیں ایک طرف ہیں، کربلا کے سارے مسائل ایک طرف ہیں، کربلا میں بھرے گھر کا وہ جو جانا ایک طرف ہے، وہ سب شاید قابل برداشت ہو جائے، لیکن کربلا کے بعد آل محمد کے گھر کی خواتین کا بے پردہ پھرایا جانا، یہ خود امام نے فرمایا تھا سب سے بڑی مصیبت میرے لیے کربلا کے بعد آل محمد کے گھرانے کی خواتین کی بے پردگی. اگر سید سجاد نے جملہ فرمایا کہ میرے لیے سب سے بڑی مصیبت گھر کی عورتوں کی بے پردگی ہے، تو دل یہی کہتا ہے کہ جو ہمارے زمانے کا امام ہے اس کے لیے بھی مصیبت کی گھڑی وہ ہوتی ہے جب کوئی ایسی عورت یا خاتون جو اپنے کو سید کونین کی طرف نسبت دیتی ہے اور بے پردہ باہر آتی ہے، یہ زمانے کے امام کے لیے مصیبت کا وقت ہوتا ہے. اگر ہم آج امام کی مظلومیت پہ گریا کریں، امام کے مسائل پہ گریا کریں، تو یہ بھی کوشش ہو کہیں ہمارے کسی عمل سے امام کو تکلیف نہ ہونے پائے، ہمارے کسی کام سے امام کو اذیت نہ ہونے پائے. کیا کربلا کے مسائل امام کے لیے کم ہیں؟ کیا آل محمد پر اٹھائی جانے والی مصیبتیں امام کے لیے کم ہیں؟ اور اس سے بڑھ کر ہمارے اعمال امام کو اذیت پہنچا رہے ہیں، ہمارے کام امام کو تکلیف پہنچا رہے ہیں. خود امام نے فرمایا کرتے تم ہو تکلیف ہمیں ہوتی ہے، اس لیے کہ ظاہر سی بات ہے کبھی کبھی باپ اپنے بیٹے کے کاموں کو دیکھ کر عقیدہ ہوتا ہے. کیوں ہوتا ہے بھائی؟ کیا بیٹے نے، باپ کیوں رو رہا ہے؟ اس لیے کہ بیٹے سے محبت ہوتی ہے، بیٹے سے نسبت ہوتی ہے. لہذا جب بیٹے کو غلط کام کرتے ہوئے دیکھتا ہے تو باپ رنجیدہ ہوتا ہے، اس کا دل دکھتا ہے، وہ روتا ہے. عزیزو اگر باپ اپنے اولاد کے کاموں کو دیکھ کر رنجیدہ ہوتی ہے تو ہمارا امام بھی ہمارے بعض کاموں کو دیکھ کر رنجیدہ ہوتا ہے، ہمارا امام بھی ہمارے بعض کاموں کو دیکھ کر رنجیدہ ہوتا ہے، ہمارا امام بھی ہمارے بعض کاموں کو دیکھ کر اپنے آنکھوں سے آنسو بہاتا ہے. آج اگر ہم زمانے کے امام پہ گریا کر رہے ہیں تو یہ بھی عہد کرے کہ ہم کوئی بھی ایسا کام نہ کریں گے جس سے ہمارے امام کو تکلیف پہنچے، ہمارا کوئی عمل ایسا نہیں ہوگا جو ہمارے امام کو تکلیف پہنچا رہا ہو. اداکاروں ذرا سوچو، کہہ دینا آسان ہے آج چھٹی محرم ختم ہو گئی، ساتویں محرم کی شب آ گئی، یہ کون سی تاریخ ہے؟ یہ وہ تاریخ ہے کہ جب حسین کے خیموں میں اعلی تر شرکش کی صدائیں بلند ہو رہی تھی. عزیزو ایسا نہیں ہے کہ آج کی تاریخ سے آپ پانی پر ہوا ہے، بلکہ اگر تاریخوں میں دیکھا جائے پانی پر پابندی تو اس وقت لگ گئی تھی جب دوسرے محرم کو قافلے ہٹائے گئے تھے، قافلے کو امام حسین کے قافلے کو فرات سے دور کیا گیا تھا. لیکن آج کی تاریخ وہ ہے جب حسین کے خیموں میں خطرے آپ بھی نہیں ہیں، پانی کا ایک خطرہ بھی نہیں ہے. آپ انصاف سے بتائیے، کل رات میں نے ایک جملہ کہا تھا کہ ماں یا باپ کے لیے اپنے اوپر مصیبت برداشت کر لینا آسان ہوتا ہے، لیکن کسی ماں یا باپ کے سامنے اگر اس کا بچہ پیاس سے تڑپ رہا ہو، کسی ماں یا باپ کے سامنے اس کا کم سے لال پیاس سے بے چین ہو تو آسان نہیں ہوتا ہے. ساری مصیبتیں ایک طرف ہیں، ذرا کربلا کی پیاس کو تصور کیجیے، اور آسان پیاس نہیں تھی، आका हुसैन पे मामूली प्यासे नहीं थे। कल मैंने जुमला कहा था कि तसव्वुरात यही कहते हैं कि कोई भी इंसान अगर अपनों को किसी मुसीबत पे पुकारता है तो उस मुसीबत पे पुकारता है जो उसके लिए बहुत सख्त होती है। कर्बला में कितनी कयामत की मंजिलें थी, किसी मुसीबत पे इमाम हुसैन ने हमको नहीं पुकारा है बल्कि दो ही मुसीबतों पर तो हमें याद किया है। यह याद करना शायद पैगाम का, जरा सोचो हुसैन के लिए कर्बला में दो मुसीबतें बड़ी सख्त थी, शीतीम अहमद शरीफ तुम मार्बल फसरोनी ऐसी जब भी ठंडा पाने पीना सबसे आगे हुसैन के प्यास को याद कर लेना, इसलिए कि हुसैन के प्यास को आसान में थी, हुसैन के प्यास को मामूली में थी, सदा प्यास न थे बल्कि मेहनत के प्यास से थी, सदा प्यास न थे बल्कि छह महीने का लिए असर भी प्यास था, सदा हुसैन प्यास न थे बल्कि चार बरस की सकीना भी प्यास थी। जरा सोचो बाप अपनी प्यास को बर्दाश्त कर ले लेकिन अदाकारों कर्बला की प्यास को आसान न थी, कर्बला की प्यास पे बाबूली न थी, और फिर जहां आका हुसैन प्यासे हो खुद इमाम हुसैन ने जुमला किया है जो मंसूब है इमाम से अपनी प्यास को दुनिया के सामने पेश किया, ये ना सोचना कि हुसैन मामूली प्यासे थे। आपके सामने एक मरहला पर आका हुसैन के सिलसिले में मंसूब फरमाया, प्यास से मेरा आलम यह है कि जरा तसव्वुर करो अगर किसी जमीन पर कुछ देर तक पानी रुका है, जब वो पानी सूख जाए तो जमीन जगह जगह से फट जाती है। आप सोचिए कि जमीन का आलम क्या होता है, आपने देखना हो शायद कच्ची जमीन हो अगर कुछ दिन तक पानी रहे उसके बाद जब पानी सूख जाता है जमीन जगह जगह से फट जाती है। इमाम ने फरमाया कि प्यास की वजह से मेरे जिगर का आलम ये जगह जगह से फट चुका है, अभी तो एक असर जिगर में आका हुसैन के था। और दूसरा मंजर आपके सामने है कि जिस वक्त आका अब्बास से पुकारा था, जनाब अली अकबर ने इमाम हुसैन को पुकारा है तो यही तो कहा था कि बेटा अली अकबर अब प्यास की वजह से मेरे निगाहों के सामने धुआं धुआं रहा है, अब इस प्यास की वजह से मुझे कुछ सुनाई नहीं देता। और यही प्यास का असर आपके सामने जब वही जवान बेटा आया था, बाबा जान प्यास मारे डालती है, इमाम ने फरमाया था बेटा ये सर अपनी जबान मेरे दहन में दे दो, जैसे ही जनाब अली अकबर ने अपनी जबान इमाम के दहन मुबारक पर दी थी फौरन जबान पर खींच कर जुमला खा ले बाबा आपके प्यास से प्यास की वजह से आपके जबान में कांटे पड़े हुए हैं। आप सोचिए जब आका हुसैन इतने प्यासे थे तो उस हुसैन के सामने सकीना की प्यास का आलम क्या रहा होगा, उस आका हुसैन के निगाहों के सामने उस छह महीने के बच्चे की प्यास का आलम क्या रहा होगा। कहीं की तो तारीख जब खैमों से अलता शरदश की सुनाए बुलंद थी, और अजीनों जब अलता शरदश की सुनाए बुलंद हो क्या एक रमजे के लिए भी बाबों को करार आता होगा, जब अलता शरदश की सुनाए आबू बुलंद होती होगी तो क्या एक मिनट के लिए भी गाजी अब्बास को करार आता होगा, जनाब अब्बास के दिल का आलम क्या होता होगा, माएं किस तरह बेचैन होती होंगी, आका हुसैन कैसे दौड़ते होंगे। कल से प्यास का आलम है और फिर दूसरा मरहला इसी प्यास के साथ साथ एक तरफ प्यास है और दूसरी तरफ माओ की निगाहों के सामने प्यासे बच्चे दुनिया से रुखसत हो जाए, माओ की निगाहों के सामने प्यासे बच्चे दुनिया से चले जाए। और अजीजों कर्बला ही तो मान लो है कि जहां एक दो नहीं कितनी माएं थी जिन्होंने अपने बच्चों को कुर्बान किया है, और आज की तारीख जिस शहीद को हम रोने के लिए बैठे वो मामूली शहीद न था बल्कि सोचो वो शहीद तो वो था जो एक दुखियारी माँ की तमन्ना थी, इसलिए कि जब कोई भी औरत कोई खातून बेवा हो जाए, आज की मजलूमियत का अंदाजा लगाइए, अगर कोई भी औरत उसका शरीक हयात दुनिया से चला जाए, उसका शौहर रुखसत हो जाए, वो बेवा हो जाए और उसके पास कोई बच्चा हो कमसिन बच्चा हो तो उसकी सारी उम्मीदों का मरकज वो बच्चा होता है, सारी उम्मीदें उसी बच्चे से वाबस्ता होती हैं, वो उसी के सहारे जीती है, जहन में ख्याल आता है आज جناب قاسم کی مظلومیت سے آپ گریا کریں ساتھی ساتھ اس دکھیائی ماں ام فرما کی مظلومیت پہ گریا کیجیے. عزیزو ہر خاتون اگر شوہر چلا جائے تو یہی تو سوچتی ہے کہ جب میرا بچہ جوان ہو جائے گا تو میری زندگی کا سہارا ہوگا. عزیزو جب آقا حسن کی دنیا سرخط ہوئے ہوں گے, جب مولا حسن کی شہادت ہوئی ہوگی, یہی تو سوچا ہوگا ابھی میرا بچہ کم سن ہے, جب یہ جوان ہو جائے گا تو میرا سہارا بنے گا, جب یہ بچہ جوان ہو جائے گا تو مجھے سہارا دے گا. عزیزو کے سمناؤں سے قاسم کو پالا ہوگا, پوری زندگی صرف یہ سوچ سوچ کے پالا تھا جب میرا لال جوان ہوگا تو میری زندگی کا سہارا بنے گا. کربلا کی مظلومیت یہی تو تھی, تنہا ایک بیٹے کو قربان نہیں کرائی تھی بلکہ اپنی زندگی کے سہارے کو قربان تھا. اور اس میں قاسم ہے شب عاشور کے بڑھ کر آپ مسلسل مسائل سن رہے ہیں کہ شب عاشور جب امام حسین نے شہدا کی فہرست کو دکھوایا ہے, بیان کیا کہ کل کون کو شہید ہوگا, مسلحت کے تحت جناب قاسم کا نام نہیں دیا. جناب قاسم فوراً کھڑے ہو کر, چچا جان کیا اس شہدا کی فہرست میں میرا نام نہیں ہے؟ امام حسین نے سوال میں کیا سوال نہیں تھا بلکہ دنیا کو پیغام دینا تو فرمایا میرے لال تمہارے نزدیک موت کیسی ہے؟ جواب یہ دیا تھا بابا جان چچا جان اہلا ملا رسول, چچا جان موت تو شہر سے زیادہ شری ہے, آؤ کربلا کے میدان میں پہچانو امامت و ولایت کا وقت پڑنے کے بعد یہ جوان پیغام دے رہا تھا کہ موت بھی میرے نزدیک شہر سے زیادہ شری ہے. اور ابھی یہاں پر آپ سنتے رہتے ہیں جس وقت امام حسین نے فرمایا ہے کہ بیٹا کل تم بھی شہید ہوں گے, جو بیان کرتے ہیں اس کے ساتھ ایک جملہ فرمایا ہے اے میرے لال کل تم بھی شہید ہوں گے اور تمہارے ساتھ ساتھ تمہارا چھوٹا بھائی علی اکبر بھی شہید ہوگا. عزیزو جیسے ہی اپنا نام سنا خاصی خوش ہوئے, لیکن جیسے ہی کم سے شہزادے کا نام آیا صاحب کے سوال کر لیا تھا اے چچا جان کیا دشمن خیموں میں تو آئیں گے, اے چچا جان کیا دشمن خیموں میں آ جائیں گے, آقا حسین نے یہی تو جواب دیا تھا اے میرے لال خیموں میں نہ آئیں گے بلکہ ہم خود اپنے لال کو مقتل میں لے کے جائیں. صبح عاشور کا میدان ہوئی ہے کہ جوان گیا ہے اپنی شہادت کا نذرانہ پیش کیا ہے, وہ منزل میں آئی کہ جناب قاسم بار بار امام حسین کے پاس آتے تھے اور یہ فرماتے چچا جان نے مجھے بھی اجازت دے دی ہے. امام حسین اجازت نہیں دے رہے ہیں, آپ سنتے رہتے ہیں کہ جب کافی دیر ہو گئی تو جناب قاسم نے کونے میں بیٹھ کے رونا شروع کیا. اسی اتنا میں خیال آیا کہ جب میں کم سن تھا, جب میں چھوٹا تھا, میں نے یہی تو سنا ہے کہ آخری وقت میرے بابا نے میرے ساتھ میرے بازو میں ایک تعویذ باندھ رکھا اور یہ فرمایا تھا میرے لال قاسم کا جب کوئی سخت وقت آ جائے تو اس تعویذ کو کھول کے پڑھ دینا. عزیزوں جیسے یہ خیال آیا فوراً چہرے کو مسکراہٹ آئی, اس تعویذ کو کھولا جو جمناسٹک ہے, اے میرے لال قاسم کربلا میں میں تو نہ ہوگا, جب قربانی آنے محمد کا وقت آئے تو میری طرف سے تم اپنی جان کو اپنے آقا پہ نثار کر دینا. یہ کربلا کے جذبات تھے, جیسے ہی اس تحریر میں دیکھا ہے خوش ہوئے اپنے جزا کی خدمت میں لے کر آئے. عزیز جیسے ہی آقا حسین نے تحریر کو دیکھا ہے شاید ایک جملہ بھی کہا ہوگا اے قاسم تیرے بھائی کی تحریر نہیں لائے ہو بلکہ اپنی شہادت کا پروانہ لائے ہو. اور عزیز و کربلا کی وہ منزل ہے انسانیت کا پیغام ہے. کربلا میں امام حسین نے سب کو خدا حافظ کہا ہے, جتنے بھی شہید کربلا میں گئے ہیں سب کو آقا حسین نے خدا حافظ کہا ہے, لیکن کسی تاریخ میں نہیں ملتا ہے کہ خدا حافظ کہتے وقت آقا حسین نے کسی کو گلے سے لگا کر اتنا گریا کیا ہو کہ بے ہوشی طاری ہو گئی ہو, لیکن تنہا یہ قاسم ایسا شہید ہے کہ جب آقا حسین نے خدا حافظ کیا ہے تو گلے سے لگا کے اتنا روئے کہ دونوں میں ہوشی طاری ہو گئی. شاید دنیا کے سامنے یتیم کی عظمت کو بھی بیان کیا ہو کہ جب یتیم حسن دنیا سے جا رہا ہے تو حسین غریب پہ ایک عمل ہے یتیم کی عظمت کو بھی بیان کر رہے ہیں. عزیز خدا حافظ کا منزلیں گزری اور جس وقت جناب قاسم رخصت ہوئی روایت کا جملہ یہ ہے کہ اتنے کمسن تھے 13 या 14 साल का सिन था जनाब कासिम का, उस टाइम उनके नाप की जिरा भी नहीं थी, जनाब कासिम के बराबर जिरा नहीं थी, रवायत बताती है। और जिस वक्त सवार हुए हैं कम सिन थे, लिहाजा आपका अब्बास ने उठा के घोड़े पर सवार किया है। आप तस्वूर कीजिए जो कम सिन हो 13-14 साल का हो, जनाब अब्बास ने सहारा देकर सवार किया है और वो मंजिल आई है कि मक्तल में आए हैं। आसान नहीं होता है किसी देवा का सहारा मक्तल में जंग कर रहा हो। आप सोचिए उस देवा का आलम क्या होता है जिस वक्त जनाब कासिम मैदान में जंग कर रहे होंगे, तो माँ का आलम क्या रहा होगा। माँ के दिल में यही तो तमन्ना रही होगी कि मेरा लाल 3 दिन का प्यार है, मेरा लाल 3 दिन का मौका है और इसके सामने लाखों का लक्ष्य है। और इमाम हुसैन के कानों में आवाज आई, मक्तल की तरफ रवाना हुए। जिस वक्त मक्तल की तरफ रवाना हुए, जहां तारीफ बताती है कि आका हुसैन ने एक मंजर देखा है। मंजर क्या था कि देखा जालिम जनाब कासिम के सराहाने बैठा है और चाहता है कि जनाब कासिम के सरोतन में जुदाई करे। अजीज हुसैन गरीब इमाम हुसैन का यह लिखना था, इमाम ने एक शेराना हमला किया है, इमाम के इधर हमला करना था, उस जालिम ने अपने साथियों को मदद के लिए पुकारा है। अजीजों जरा सोचो, इधर से आका हुसैन दौड़े हैं, उधर जालिम ने अपने साथियों को मदद के लिए पुकारा, इधर आका हुसैन का आगे बढ़ना था, उधर से जालिम की पहुंच का आना था, दरमियान में काफिल लेते हुए थे। अजीजों को कयामत की मंजिल किया। जिस वक्त जनाब कासिम के जिस पर घोड़ों की ताफे पड़ी है और इमाम हुसैन नजदीक पहुंचे, मैंने कहा कि जिस वक्त पुकारा है तो जुमला जबान पर यह था, इमाम बाहो देख ली ऐसा जान मेरी मदद को आओ, ऐसा जान मेरी मदद को दो, ऐसा जान मेरी मदद को पहुंचो। लेकिन अजीज में जुमला भी है कि जिस वक्त नजदीक पहुंचे है तो कम सिम के मुंह पर जुमला था, इमाम बाहो देख ली।